الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له لا مثال له ولا مثيل له ولا سهيم له ولا عديل له لا جد له ولا ند له ولا والد له ولا ولد له ولا صاحب له لا نظير له ولا وزير له ولا مشير له وليس كمثله شيء وهو على كل شيء قدير أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قالت إن الملوك إذا دخلوا قرية أفسدوها وجعلوا عزة أهلها أذلة وكذلك يفعلون صدق الله ربنا الكريم ونحن على ذلك من الشاهدين والشاكرين وبلغ على رسوله الكريم عزیزان محترم میرے بھائیو عزیزو بزرگو علیکم السلام الی یوم القیام اللہ رب العزت کی رحمتیں آپ کے شامل حال ہوں یہ اچھے لوگوں کے فیضان سے کچھ حصہ ہے کہ آج میں کوئی ڈیڑھ مہینہ صرف کم ہے 90 سال کی میری عمر ہو گئی ہے اور اللہ رب العزت نے بھی آواز ٹھیک رکھے یہ اس کی رحمت ہے اور میں امتحان کے لائق تو نہیں روز کہتا ہوں اللہ رب العزت سے کہ مولا کریم اگر امتحان ہے تو میں اس کے لائق نہیں اگر سزا ہے تو معاف کر دیں کوئی بات نہیں یہ سورۃ النمل سے میں نے آیت آپ کے سامنے پیش کی ہے اس کا پس منظر یوں ہے کہ حضرت سلیمان علیہ السلام وعلیٰ نبینا نے ایک دن سب درباریوں کا جائزہ لیا تو حدود کو غائب پایا فرمایا کہ حضور کہاں ہے اگر کوئی اس نے معقول بات نہ کی تو ذبح کر لوں گا تو دیر کے بعد آیا کہا تو کہاں تھا کہنے لگا حضور میں دور نکل گیا تھا وہاں ایک حکومت دیکھی ہے وہاں عورت حکمرانی کرتی اور سورج کو پوچھے کہا اچھا یہ میرا خط لے جا خط پہ لکھا کہ اطاعت کرو اور مسلمان ہو جاؤ وہ روشن دان کے ذریعے اندر گیا وہ لیٹی ہوئی تھی اس کے سینے پر رکھ کے اڑ کے روشن دان پہ بیٹھ گیا جب اس نے دیکھا کہ میرے سینے پہ کوئی خط ہے تو اس نے پڑھا تو یہ اڑ گیا میں نے خط دے آیا کیونکہ منطق کو تیر سیدنا سلیمان علیہ السلام کو حاصل تھا بولیاں جانتے تھے درندوں کی پرندوں کی چرندوں کی اور اتنی بڑی بادشاہی تھی کہ دعا کرنی پڑی کہ یا اللہ میرے بعد کسی کو اتنی حکومت نہ دے اللہ اکبر اب اس نے اپنے تمام درباریوں کو بلایا اور کہا کہ یہ خط آیا ہے انہ من سلیمان و انہ بسم اللہ الرحمن الرحیم یہ کوئی سلیمان ہے ان کی طرف سے خط آیا اس کی ابتدا بسم اللہ الرحمن الرحیم سے بسم اللہ کا ذکر آ گیا تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک بار بسم اللہ پوری نازل ہوئی ہے سلیمان پر اور آدھی بسم اللہ نازل ہوئی ہے حضرت نوح پر بسم اللہ مجریھا و مرساھا ان ربی لغفور رحیم وہاں آدھی ہوئی ہے یہاں ساری ہوئی ہے اور یہاں 114 بار ہر سورت کے ساتھ سوائے سورہ توبہ کے اور اس کی جگہ دوسری جگہ آ گئی یہاں آ گئی ہے سورہ نمل کے درمیان میں, یہ پورا ہو گیا ہے. تو گویا حضور نے فرمایا کہ بسم اللہ کے حروف 19 ہیں اور 19 فرشتے ہیں دوزخ پر. جو بسم اللہ پڑھے گا وہ اس کو دوزخ میں نہیں جانے دیں گے. خاص بات. تو جب اس نے مشورہ کرنا چاہا تو انہوں نے کہا کہ نانو زوکو بس, ہم تو بڑی طاقت والے ہیں, لڑیں گے, یہ کریں گے, وہ کریں گے. نانو اولی قوتی و اولو بس شدید, ہم طاقتور ہیں, طاقت ہے, یہ کریں گے. نہیں, پہلے مجھے آزمانے دو. ایک بات اس نے یہ کی جو میں نے آیت پڑھی ہے, کالا اس نے کہا ان الملوک اذا دخلوا قرية, جب کبھی کوئی بادشاہ کسی گاؤں میں کسی شہر میں مخالف دشمن کے شہر میں داخل ہوتے ہیں, افسدوها, توڑ پھوڑ کرتے ہیں, وجعلوا عزۃ اہلھا اذلۃ, اور وہاں کے عزت داروں کو ذلیل کرتے ہیں, وکذلک یفعلون, اور یوں ہی کرتے رہیں گے یا کرتے ہیں. چونکہ سیگا مضارعہ کا حال اور استقبال دونوں پر وارد ہوتا ہے, کرتے رہیں گے یا کرتے ہیں. تو باقی آپ نے بھی دیکھا جنگ میں کیا کیا ہوتا ہے. یہ تو صرف اسلام کو شرف حاصل ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے جتنے بھی جہاد کے معاملے ہوئے حضور کے صحابہ نے کوئی بات آگے نہیں کی جس پر تان کیا جا سکے. یہ تاریخ اسلام کو آج بھی یہ اعزاز حاصل ہے کہ دنیا کی کوئی قوم اپنی تاریخ یوں پیش نہیں کر سکتی. اب اس نے جو یہ کہا کہ جب بادشاہ دوسرے ملک پر حملہ آور ہو کے کسی جگہ پر قابض ہوتے ہیں تو اس کی توڑ پھوڑ کرتے ہیں, وہاں کے عزت داروں کو ذلیل کرتے ہیں. مولوی رومی نے کہا کہ شاہ جہاں مر جس مرا ویراں کو ند, یہ جان کا بادشاہ ہے جو اس جسم کو ویران کرتا ہے. مر جس مرا ویراں کو ند, باد ویرانیش آباداں کو ند, ویرانی کے بعد اس کو آباد کرتا ہے. یہ بالکل اس کا سلسلہ ہے کہ موتو قبلان تموتو, مرنے سے پہلے مر جاؤ. یہاں ایک بات مجھے یاد آ گئی کہ مولوی رومی کہتے ہیں کہ کوئی سوداگر تھا تو اس نے ہندوستان کے سفر کی تیاری کی, تو اپنے جتنے غلام تھے ان کو پوچھا کہ میں ہندوستان جا رہا ہوں تمہارے لیے کیا لاؤں, تمہارے لیے کیا لاؤں. سب نے کہا, کسی نے کہا سرما لاؤ, کسی نے کہا میرے لیے تلوار لاؤ, کسی نے کہا کچھ. ایک طوطا تھا اس کے پاس, اس نے کہا تیرے لیے کیا لاؤں. میں نے کہا لانا نہیں, جب تم ہندوستان میں جاؤ اور میری نسل کے طوطے دیکھو تو ان طوطوں کو میرا پیغام دو کہ تمہاری برادری کا ایک طوطا میری قید میں ہے, وہ آزادی چاہتا ہے, کیسے ہو. ٹھیک ہے, مولوی صاحب لکھتے ہیں کہ جب وہ ہندوستان میں آیا تو دیکھا کہ طوطے بیٹھے ہوئے ہیں, تو اس نے پیغام دیا کہ اے طوطیان باغ, تمہاری برادری کا ایک طوطا میری قید میں ہے, وہ آزادی چاہتا ہے, کوئی ترکیب بتاؤ. مولانا فرماتے ہیں طوطیے اج طوطیاں لرزید و پس, اوفتاد و مرد و بگزستک نفس, ایک ان میں سے تڑپا گرا مر گیا اس کی روح نکل گئی. یہ پچھتایا کہ میں نے کیوں پیغام دیا, بری بات ہے, مر گیا یہ. چلو واپس جب گیا تو سب کو اس کے سامان جو جو دیا تھا دیا, تو اس نے کہا میرا کام کیا ہے. میں نے کہنے کی بات کوئی نہیں کہ پھر بھی کہ میں نے پیغام تیرا دیا تھا تو یوں ہوا, تو ایک دوتی تڑپا گرا مر گیا. اس نے سمجھ لیا, اس نے بھی سانس گھوڑ کے مر گیا. یہ اب حیران ہے کہ یہ بھی مر گیا. پکڑا, دیکھا, یوں پھینکا توڑ کے درخت پہ بیٹھ گیا. اس نے کہا دھوکا کیا تو نے مجھ سے, کہنے کہ نہیں, اس نے مجھے طریقہ بتایا تھا, مرا وہ بھی نہیں تھا. اس نے کہا تھا کہ مر جا پہلے پھر تو آزاد ہوگا. یہ اس مقولے کی بات ہے کہ موت قبلن تموتو مرنے سے پہلے مر جاؤ اور یہ موت صرف اہل اللہ کے دربار میں ملتی ہے اور دوسری جگہ نہیں ملتی. وہ مرنے سے پہلے نفس کو مار دیتے ہیں پھر بات بنتی ہے. انہوں نے کہا کہ یک زمانہ صحبت با اولیاء بہتر 7 سال اطاعت بے ریا اطاعت خداوندی 100 سال کرتے رہو, ایک لمحہ اللہ والوں کے پاس بیٹھ جاؤ برابر ہے یہ پھر بھی بہت زیادہ. شیخ صاحب نے کہا شیخ صاحب ہی نہیں کہ جب تو فارغ ہو نا تو کسی عطار کے پاس جا بیٹھا کر لے دے گا کچھ نہیں خوشبو تو آتی رہے گی. اسی لیے ان لوگوں کے قریب بیٹھنے سے اللہ رب العزت کی قربت حاصل ہوتی ہے اور نفس شیطان کا کلا کما ہوتا ہے. یہ جو آیت میں نے پڑھی ہے ذرا ادھر دیکھیے کہ اس نے یہ کہا کہ جب بادشاہ کسی دوسری مملکت پر حملہ کر کے قابض ہوتے ہیں تو پہلے اس کی توڑ پھوڑ کرتے ہیں. مطلب کیا ہے؟ قرآن کی آیت. جب آپ اس تصوف کی بادشاہی میں آئیں گے تو تصوف کا بادشاہ ہماری جتنی بھی غرور کی چیزیں ہیں ان کی توڑ پھوڑ کرے گا نا. پہلے یہ انا کو مارے گا, اکڑ کے چلنے کو مارے گا. قرآن نے کہا ولا تمشی فی الارض مرحا انک لن تخلق الارض ولن تبلغ الجبال طولا. وہ کوئی بادشاہ کا بیٹا اکڑ کے چل رہا تھا تو کوئی اللہ والا بھی گزر رہا تھا تو نے کہا بیٹا ولا تمشی فی الارض مرحا, اکڑ کے مت چل, تو نہ تو زمین پھاڑ سکے گا نہ آسمان کی ڈاؤٹ کا. وہ بادشاہ کا بیٹا تھا نے کہا کہ اللہ تدری وانا نا, تو نہیں جانتا میں کہوں نکڑ تھی نا. کہا ادریک میں تجھے جانتا ہوں, اول کا نفتہ نطفہ قذرہ, تیری ابتدا ایک گندا قطرہ ہے وہ آخر ہوگا جیفۃ تذرہ, اور تیری عاقبت آخر ایک مرا گلا سر مردار ہے. وہ بینا ذالک کا تحمل الاجرہ, اور اس کی درمیانی مدت میں ایک گند کو اٹھائے پھرتا. تیرے پیٹ میں گند ہے سیر دو سر اٹھائے پھرتا ہے, یہ تیری حقیقت ہے. ان کی سمجھ میں آ گئی بات, کہنے کی بابا جی بس مجھے معاف کر. تو اصل بات کیا ہے کہ جب اللہ رب العزت کے اس سلسلے میں داخل ہوتا ہے کہ اللہ کے قریب ہو جاؤں تو پہلے اپنی تمام وہ طاقتیں جو غرور و تکبر و استکبار کی ہوتی ہیں ان کو مارنا پڑتا ہے. یہ بادشاہ تصوف جب آتا ہے نا تو توڑ پھوڑ کرتا ہے کہ میاں یہ اکڑ پھون چھوڑ سیدھا ہو جا, پھر وہ آج بھی اختیار کرتا ہے. میں آج کچھ ملی جلی باتیں کروں گا, کچھ مسائل کچھ دلائل کچھ اور باتیں. تقریر کا خاص موضوع میں نے نہیں رکھا آج. نبی کریم صلی اللہ علیہ وسلم نے جب یہ آیت پڑھی اللہ یرسل الریح اللہ الذی یرسل الریاح بشرا بین یدی حتی اذا اکل الصحابا ثقالا سقناه لبلد میت فانزلنا به الماء فاخرجنا به من کل الثمرات. اللہ اکبر. اسی طرح ہی وکذالک نخرج الموتى لعلکم تذکرون, یوں ہی ہم پیدا بندوں کو جان ڈالیں گے. پروردگار فرماتے ہیں کہ زمین جو ہے اس کے کچھ مختلف آثار و اطوار ہیں. والبلد الطیب, اس کے پہلی آیتیں یوں ہیں کہ اللہ الذی یرسل الریاح بشرا بین یدی حتی اذا اقلت صحابا ثقالا سقناه لبلد میت فانزلنا به الماء فاخرجنا به من کل الثمرات کذالک نخرج الموتى لعلکم تذکرون. والبلد الطیب یخرج نباته باذن ربه والذی خبص لا یخرج الا نکدا کذالک نصرف الآیات لقوم یشکرون. حضور نے جب اس آیت کو پڑھا تو فرمایا کہ اللہ کہہ رہے ہیں कि अपनी रहमत के भेजने से पहले मैं हवाओं को भेजता हूँ कि मेरी रहमत के आने की खुशखबरी लोगों को दे दो कि रहमत आ रही है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने ये फरमाया कि वमा अरसलनाका इल्ला रहमतन लिल आलमीन, तो इस रहमत के आने से भी पहले हवाओं का चलना जरूरी था। आदम अलैहिस्सलाम से लेकर ईसा अलैहिस्सलाम तक खुशखबरी देते आए, ये हवाएं चलती आई खुशखबरी लेके कि रहमत आने वाली। आखिरी खुशखबरी जो दी जो हजरत ईसा अलैहिस्सलाम ने दी, वइज़ क़ाला ईसा इब्नु मरियम या बनी इसराइल इन्नी रसूलुल्लाह इलैकुम व मुबश्शिरन बिरसूलिन याती मिन बाद इस्मुहु अहमद, बात ये की कि मैं तुम्हारी तरफ रसूल बन के आया हूँ, मुसद्दिकन लिमा बैना यदै, जो मेरी पहले किताबें हैं उनकी मैं तस्दीक करता हूँ और तुम्हें बशारत देता हूँ। यहाँ भी क्या है, हवाएं मुबशिरात चलती हैं। गौर फरमाइए, हवाओं की आठ किस्में कुरान पाक ने बयान की हैं, मुबशिरात, मुरसलात, अल्लाह अकबर, आसिफ, वासिफ, अकीम और सरसर, मुरसलात, मुबशिरात और मवासात, ये का याद नहीं रहा, ये आठ किस्म की हवाएं अभी याद आती बता। तो गोया आठ किस्म की है, चार उनमें से अल्लाह की रहमत की हैं तो चार अल्लाह के तरफ से अजाब की, आसिफ, कासिफ और सरसर और अकीम अल्लाह के अजाब की। जहां भी ये लफ्ज आएगा सरसरा नफ्स, तो मनबूस को भेजा, फलां को भेजा, हमने उसको गर्क कर दिया, बादे सरसर से, बादे आसिफ से, बादे कासिफ से, ये बात जब चलती है तो ये तबाही के लिए चलती है। तो वो जो चार हैं उनमें से एक तो ये है मुबशरा, वल्लज़ी युरसिलु रियाहा मुबशरा, ये मुबशरात से बशारत देने वाली है। अब ये जो हवाएं चली तो चलती चलती सब कहते आए, मूसा अलैहिस्सलाम ने हुजूर के इसमें मुबारक से वादे की कि मेरे बाद आखिरी रसूल ये आएगा, हज़रत ईसा अलैहिस्सलाम आखिरी थे, उन्होंने रसूल अकरम की खुशखबरी दी, नूह अलैहिस्सलाम से ये मुनज़िरीन और मुबशिरीन ये सिलसिला चला कि पहले इससे इंतज़ार और तबशीर का मसला नहीं था, नबी तो थे लेकिन ना तो डराते थे अज़ाब से और ना खुशखबरी जन्नत की देते थे। अच्छा, ये सब एक ही सिलसिले पे चल रहे थे। तो कान नासु उम्मतम वाहिदा फबअसल्लाहु नबीय्यीन मुबश्शिरीन व मुनज़िरीन, ये लोग एक ही चाल पे चल रहे थे, उसके बाद मुबश्शिरीन और मुनज़िरीन हज़रत नूह अलैहिस्सलाम से चले डराने के लिए, तो वहाँ से हुज़ूर की तबशीर का भी सिलसिला चलता आया, बशारत देते आए। अब उनमें से एक नाशिरात हैं, नाशिरात, मुरसलात और मुबशिरात और एक और आज तीन होगी, चौथी देर में आती बताता हूँ। तो ये सारी हवाएं अल्लाह रब्बुल इज्जत ने नबी सल्लल्लाहु अलैहि वसल्लम की बशारत के लिए भेजी कि रहमत आने वाली है। अब हुजूर यहां फरमा रहे हैं कि ये मेरी अल्लाह मिसाल दे रहे हैं, वल्लज़ी अरसला रसूलहु बिलहुदा व दीनिल हक, ये तो आगे जाके है, पहली बशारत ये दी, वल्लज़ी युरसिलु रियाहा बुशरम बैन यदै, ये मेरे लिए है। सहाबा ने कहा हुजूर वो कैसे, फरमाया कि मेरी मिसाल इन्नमा मसली का मसल सहाबे, मेरी मिसाल मूसलाधार बरसने वाले बादल की तरह है। मैंने किसी अमीर गरीब की खेती को, मकान को, जमीन को नहीं देखा, इम्तियाज नहीं कहा, जो मैंने बात अबू जाल को किया वही अबू बकर को किया, जो कुरान उसको सुनाया वही इनको सुनाया, जमीन अपनी अपनी थी, वल बलद तैयब हो या तो जो नबात हो बेजने रब्बे, जो पाकीज़ा फितरत जमीन होती है वो अल्लाह के हुक्म से नबातात बेहतरीन और अपना फल फ्रूट निकालती है, उसकी मिसाल में मैंने कहा अभी बकरें व उमर, जैसे कि अबू बकर और उमर है, ये इसी रहमत के बादल से पानी लेकर अच्छे अच्छे अल्लाह पर नबातात के सिलसिले उगा रहे हैं। बल्ला जी खामोशा तो जो खबीसुल फितरत होती है ला यखरुजु इल्ला नकीदा, वो कांटों मांटों के सिवा कुछ नहीं निकालती, तकलीफ देती है। तो उसकी मिसाल हुजूर ने फरमाई का अबी जहलिम व अबी लहब, जैसे अबू जहल और अबू लहब। अब ये रहमत की हवा तो चल रही थी लेकिन नबुवत के सिलसिले में हमारे सामने तीन गिरोह आते हैं, ये बात जरा याद रखने के काबिल। एक वो लोग थे जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की इस नसीहत आमेज बात को सुनकर ही मान लिया, वो सहाबा कहलाए। एक थे जिन्होंने कहा कि हम नहीं मानते ये नबी है, वो कुरैश मक्का थे। एक थे वो कहने लगे ये नबी नबी तो आएगा बनो इसराइल से, इस्माइल से नहीं आ सकता, वो यहूदी थे। ये तीन लोग अरब में मौजूद थे, कुछ ईमान लाने वाले, कुछ इनकार करने वाले और कुछ दूसरी तरफ ले जाने वाले। अब हमारे सामने एक गिरोह आता है जिसको हम सहाबा कहते हैं। अगर एक हमारे इस दौर में कुछ ऐसे लोग भी हमारे भाई हैं जो कहते हैं कि जो नबी नहीं उसकी कोई बात मोतबर नहीं, जो साहिब नबूवत नहीं उसकी बात मोतबर नहीं, अगर इस कुलिया को हम सामने रखें तो फिर तो हुजूर की नबूवत साबित ही नहीं, क्योंकि हुजूर के गवाह तो वो साहब हैं जो ईमान लाए। उन्होंने कहा तो गोया इनकार है कुरान से, और कुरान क्या कह रहा है, बस साबिकून अलअव्वलून मिन अलमुहाजिरीन वल अंसार वल्लज़ीन तबऊहुम बिइहसान रज़ियल्लाहु अन्हुम व रज़ुआन। भाई ये जो साबिकून व साबिकून मिन अलमुहाजिरीन वल अंसार वल अव्वलून मिन अलअंसार, साबिक कहते हैं दौड़ के आगे निकल जाने वाले को, सबकत ले जाने वाले को, मक्का से भागे सबकत लेके जो पहले आ गए ये साबिकून अलअव्वलून है, और जो मदीने में बैठे बैठे ईमान ले आए ये अंसार हैं, ये अव्वलून हैं, वो साबिकून हैं, ये अव्वलून हैं। इम्तिहान में बैठ के अव्वल आना ये अव्वलून से है, दौड़ के आगे निकलना ये साबिकून में से है। तो गोया आगे कह दिया मिनल मुहाजिरीन वल अंसार, यानी लफ्ज़ो नशर है कि पहले बताया नहीं और आगे आके बता दिया कि बस साबिकून अल अव्वलूना, दो बातें आ गई मिनल मुहाजिरीन वल अंसार, उधर मिलाइए कि साबिकून मुहाजिर और अव्वल अंसार। इनकी बात को परवरदगार ने कहा कि वल्लज़ी नत्तबऊहुम, जो लोग आने वाले क्यामत तक इनकी इत्तिबा करेंगे, यहां पैगंबर का जिक्र नहीं है, नजर पैगंबर का नाम ही है। वल्लज़ी नत्तबऊहुम बिइहसान, नेकी में जो लोग इनकी पैरवी करेंगे रज़ियल्लाहु अन्हु अल्लाह से राजी हो जाएगा, और उनकी शान क्या बताई, युहिब्बुहुम व युहिब्बूना, अल्लाह के वो महबूब हैं उनका अल्लाह महबूब है, कि कुरान ने फैसला कर दिया कि वो अल्लाह से मोहब्बत करते हैं और अल्लाह उनसे मोहब्बत करता है। बल्कि एक और जगह फरमाया وَمِنَ النَّاسِ مَنْ يَتَّخِذُ مِنْ دُونِ اللَّهِ أَنْدَادًا يُحِبُّونَهُمْ كَحُبِّ اللَّهِ وَالَّذِينَ آمَنُوا أَشَدُّ حُبًّا لِلَّهِ, लोगों में से कुछ ऐसे भी हैं कि मिन दून अल्लाह से ऐसी मोहब्बत करते हैं जैसी मोहब्बत करनी चाहिए अल्लाह से, लेकर जो ईमान वाले हैं उनकी मोहब्बत उससे ज्यादा शिद्दत की होती है। ईमान वालों की मोहब्बत हाल की होती है और उनकी काल की होती है, वो जबानी जबानी होती है, ये अंदर से आती है मोहब्बत। रात मैंने अर्ज किया था कि जब हाल हो जाए तो फिर अंदर एक तड़प पैदा होती है। कुछ लोग नमाज वक्त आए तो दाव लगा के पढ़ ली, ना होना तो ना सही, लेकिन कुछ है कि वक्त आने पर अंदर एक खलबली मचती है कि वक्त हो रहा है नमाज पढ़ो। मुझे यहाँ एक वाक्या याद आ गया कि हजरत हुसैन इब्न मदनी रहमतुल्लाह अलैह कहीं गए अफ्रीका, तो वहां कुछ लोग शाफी उल मसलक के थे, उनके साथ कुछ مالکی تھے تو وہ امام مالک کے ماننے والے تھے تو آئے تو انہوں نے کہا حضرت ہم نے آپ کے لیے دعوت کی ہے بڑی پرتکلف کہیں گے ٹھیک ہے جب وہ سالن پکا کے آگے رکھا تو حضرت نے کہا میری طبیعت مت لا رہی ہے میں نہیں کھاؤں گا کہنے لگے جی ہم نے تو بڑی محنت سے کتا پالا تھا اور امام مالک کے ہاں کتا پالا ہوا حلال میری بات یہ سمجھے کہنے لگے جی ہمیں ہزاروں روپے ملتے تھے اس کے ہم نے نہیں بیچا ہم نے آپ کے لیے حلال کر کے وہ پکایا کہنے لگے میری طبیعت مت لا رہی میں نہیں کھاؤں گا یہ اللہ والے ہیں اللہ رب العزت ان کو بچا لیتا ہے میں کون ہوں اللہ اکبر فقالت بلسان عربی مبین بہترین عربی میں بولی انت رسول رب العالمین اللہ لا امت بعد امت کا بلا کتاب بعد کتاب کا بلا رسالت بعد رسالت کا آپ کی رسالت کے بعد کوئی رسالت نہیں آپ کی امت کے بعد کوئی امت نہیں آپ کی کتاب کے بعد کوئی کتاب نہیں وہ کہنے لگا بھائی اس پر بھی جادو چل گئے اور وہ جن کی قسمت کے ہاتھ خالی ہوتے ہیں جن جائیں تو گویا وہ گو پکڑ کے ایک آدمی لایا پکائی گئی حضور بھی بیٹھے ہوئے تھے تو خالد بن ولید رضی اللہ تعالیٰ عنہ بھی بیٹھے ہوئے تھے تو یہ بازو بھی چڑھا کے آتی نے پھاڑ پھاڑ کے کھارے لگے حضرت خالد حضور سے کہا تو کہنا میں نہیں کہتا اب رہا یہ سوال کہ رسول اللہ نے کیوں نہیں کھائی بڑی عجیب سی بات ہے کہ اللہ دینا یتبعون النبی یتبعون الرسول النبی الامی الذی یجدونہ مکتوبا عندہم فی التوراۃ والانجیل جو لوگ پیروی کرتے ہیں یا کریں گے اس رسول کی جو امی ہے رسول ہے عربی ہے ہاشمی ہے اور پھر ینہاہم عن الفحشاء ویأمرہم بالمعروف ان کو اچھائی کا حکم دیتا ہے برائی سے روکتا ہے ایک بات آگے کہیں ویحلوا لہم طیبات وَيُحَرِّمُ عَلَيْهِمُ الْخَبَائِثَ پاکیزہ چیزیں ان پر حلال کرتا ہے اور خبیث چیزیں ان پر حرام کرتا ہے یہ کون کرتا ہے نبی کریم صلی اللہ علیہ وسلم اپنے آپ نہیں کرتے اللہ رب العزت کے حکم سے کرتے ہیں کیونکہ یہاں ایک اور بات ملتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا شہد سے بہت تعلق تھا شہد کھانے کے لیے سیدہ زینب کے ہاں جاتے تھے سیدہ حفصہ اور سیدہ عائشہ رضی اللہ عنہما نے یہ سوچا کہ روز ادھر جاتے ہیں ان کو روکنا چاہیے تو مشورہ کیا تو جب حضور آئے تو کہا کہ آپ کے منہ مبارک سے بو آتی ہے مغافیر کی مغافیر ایک گوند ہوتا ہے حضور نے کہا نہیں میں تو شہد کھا کے آیا کہ نہیں بو آ رہی ہے حضور نے کہا اچھا میں آئندہ شہد ہی نہیں کھاؤں گا تو اللہ نے کہا آپ اس کو حرام نہیں کر سکتے اس کو میں حلال کرتا ہوں تو گویا اللہ کی حلال کردہ ہی حضور حلال بتاتے تھے اور اللہ کی حرام کردہ ہی حضور حرام بتاتے تھے اسی سلسلے میں ایک آدمی دور سے نکلا مسئلہ پوچھنے کے لیے تو وہ مدینہ میں آ گیا تو اس نے حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما جو مفسر القرآن ہیں عبر الامت ہیں حضور کے چچا کے بیٹے ہیں تو ان سے پوچھا کہ یہ کچھوا کھانا جائز ہے کہ ناجائز ہے کہنے لگے جائز ہے شاید اسی جائز سے آج بھی کچھوے لوگوں کو اسے کھلا رہے ہیں لوگ لاہور بڑے کچھوے کھائے جاتے ہیں پکڑے بھی گئے ہیں جی ہزاروں کچھوے انہیں کھلا دیے ہیں لوگوں کو اللہ اکبر تو انہوں نے کہا جائز ہے ان کا دلیل کیا ہے تو سیدنا ابن عباس رضی اللہ تعالیٰ فرمان لگے اللہ فرماتے ہیں اللہ لکم سید البحر ہم نے پانی کا شکار تمہارے لیے حلال کیا کہنے لگے آج تو آپ نے پڑھ لی مگر میری تسلی نہیں کہنے لگے کہ اور جگہ کر چلے پوچھتے ہوئے انہوں نے کہا کہ فقیہ الامت یہاں ایک ہیں سیدنا اللہ اکبر یہ فقیہ الامت ہیں حضور نے فرمایا میری امت کا سب سے بڑا فقیر عبداللہ بن نہیں مسعود ابن مسعود رضی اللہ یہ چھٹے یا ساتویں مسلمان ہیں, یعنی ان کا نمبر چھٹا ہے یا ساتواں, اس سے پہلے چھ یا پانچ آدمی مسلمان ہوئے تھے اور ان کے مسلمان ہونے کا بھی عجیب واقعہ ہے. یہ لوگوں کی بکریاں چراتے تھے مکے میں, تو حضور اور سیدنا صدیق اکبر رضی اللہ تعالیٰ آ رہے تھے, پھر یہ بکریاں چرا رہے تھے تو حضور نے کہا عبداللہ ہمیں دودھ پلا. کہنے لگے آپ تو کہتے ہیں میں نبی ہوں. کہ ہاں تو میں کسی کی بکری کا دودھ پیوں؟ ذرا غور فرمائیے, حضور نے ایک حدیث میں فرمایا خیارکم فی الجاہلیت خیارکم فی الاسلام, جو جہالت میں نیک تھے اور وہی آئے ہیں اسلام میں. اس کی مثال یوں سمجھیے کہ اگر سونے کی انگوٹھی نالی میں گر جائے تو نکال کے دھویا جائے صاف کر کے دبا دو, اور اگر غلاظت گری ہو تو اس کو ہزار بار دھوئیں گے وہ بات نہیں ہوگی نا. تو جو نیک تھے نا, جن کے دلوں میں نیکی تھی وہی اسلام میں آئے, جن کے اندر برائی تھی وہ نہیں آئے. تو یہ کہنے لگے کہ آپ تو کہتے ہیں میں نبی ہوں. فرمایا ہاں, تو پھر کسی کی بکری کا میں دودھ کیسے نکال سکتا ہوں؟ یہ تو خیانت ہوگی. حضور نے کہا تو ایسی بکری ہے جو سوکھی ہوئی ہے؟ کہ ہاں. اس کا نکالنا تو جائز ہے کہ ہاں کہ لاؤ سوکھی ہوئی بکری لائے. حضور نے ہاتھ بڑھایا بسم اللہ پر تھان دودھ چلا گیا, دودھ دعا کچھ کچھ پیا, کچھ صدیق اکبر کو پلایا تو باقی کا جب ان کو پلایا تو اندر گیا تو معاملہ ختم ہو گیا. ہاں یہ تو چکھنے کی بات ہے, اور ادھر پیغمبر کی نگاہ تھی صلی اللہ علیہ وسلم. تو کہنے لگے وہ فقیہ الامت ہے, ان سے مسئلہ جا پوچھو. پوچھتے پوچھتے ان کے گھر پہنچ گئے کہ بھیا آپ کیا بات ہے؟ کہ جی میں بڑی دور بسرے سے آیا تو مسئلہ پوچھنے. کیا ہے؟ کہ کچھوا کھانا جائز ہے یا ناجائز ہے؟ فرمانے لگے ناجائز. کہنے لگے دلیل کیا ہے؟ کہنے لگے دلیل ایک تو یہ ہے کہ وہ یحرم علیہم الخبائث, رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں اللہ رب العزت فرما رہے ہیں کہ خبیث چیزیں تم پر حرام کر رہا ہے, میرا پیغمبر حرام کرتا ہے. تو میں وہاں تھا تو حضور نے شروع کی خبیث چیزوں کی لسٹ, ان میں کچھوے کا نام لیا تھا, ہاتھی سے چلے تھے کچھوے کا نام بھی لیا تھا, اور اس کے چہرے پہ دیکھو خباثت ہے کہ نہیں. کہنے لگے تسلی ہو گئی. تو بات یہ ہے کہ وہاں تو جا کے معاملہ ہی صاف ہو جاتا ہے. یہ جب اس نے کہا کہ ان الملوک اذا دخلوا قریۃ, جب کوئی بادشاہ کسی دوسرے ملک پر قابض ہونے کے لیے وہاں داخل ہوتے ہیں, کیا کرتے ہیں؟ افسدوا فیہا, توڑ پھوڑ کرتے ہیں. یہ آپ نے بھی دیکھا جنگ میں کیا کیا انڈیا کی فوجوں نے اور کیا کیا ہماری فوجوں نے, جو بھی ہوگا لائنیں کاٹ کے لے گئے, درخت کاٹ کے لے گئے, اور یہ مکان گرا کے ان کی چھتیں ڈالے چتیر لے گئے. یہاں تک ہوا. اور یہاں ہمارے سیالکوٹ میں تو جموں تک یہ پٹھان جاتے تھے اور دس دس روپے کی گائے بیچی انہوں نے لا کر. ایک پٹھان میرے پاس آیا, ان دنوں میں رائفل بنا رہا تھا میری نرسری کی, تو ایک پٹھان آیا, کہنے لگا میری رائفل میں گولی پھنستی ہے ذرا. خیر میں نے اسے ٹھیک کر دی. تو میں نے کہا بھائی پیسے؟ کہنے لگا پیسے کوئی نہیں, گولی لے لو جا. میں نے کہا گولی نہیں, ایک کام کر کے کیا؟ میں نے کہا ایک سکھ کا سر لا. ٹھیک ہے, وہ دس دن کے بعد آ جاؤ ایک بوری میں ایک سکھ کا سر کاٹ کے ڈالو. میں نے کہا یہ کہنے کا اس نے بڑا مجھے بگایا ہے, میں بھی اس کے پیچھے پیچھے لگا رہا تھی, گولی دور جا کے ماری اس کا تو یہ مرتا ہی نہیں تھا. میں نے کہا میں نے تو مذاق کیا تھا, کہتا ہے اس پاجی نے تو مجھے ٹھکا دیا. تو مطلب یہ ہے کہ یہاں سے دس دس روپے کے گائے بھی کی ہے, اور نہ جانے کیا کیا, یہ جموں تک تو خالی کرا دیا تھا سارا علاقہ. تو گویا یہ افسدوا کے درمیان میں یہ مسئلہ آتا ہے کہ جب کوئی بادشاہ یا کوئی قوم اپنے مخالف لوگوں پر قابض ہوتی ہے تو وہ یہی کرتی ہے, اور دوسرا کام کیا کرتی ہے؟ وہ جعلوا عزت آلہا اذلہ, اور وہاں کے عزت داروں کو ذلیل کرتی ہے, عزت داروں کی عزتیں لوٹی جاتی ہیں. آپ نے سنا ہوگا, ہم نے تو دیکھا ہے تو آپ نے سنا ہی ہوگا कि कुछ नौजवान मुसलमानों की बच्चियों ने कुएं में छलांगे मार मार के तो मर गईं कि हमारी बेइज्जती ना हो। और उन दिनों जो पहले फिगर्स आए थे जिमीदार अखबार में वो ये था कि 60,000 मुसलमानों की नौजवान लड़कियां मशरकी पंजाब में सिखों ने छीन ली हैं। अभी अगले दिन आया था एक औरत का बयान कि हम सिख पैदा कर करके हिंदू पैदा कर करके मर रही हैं, इसका हिसाब पाकिस्तान के मुसलमानों तुमको कयामत में देना पड़ेगा, देना पड़ेगा। इसलिए कि अल्लाह का हुक्म तो ये है कि जिस काफिर मुल्क में मुसलमानों को तंग किया जाए वहां जिहाद करो, जाओ, मगर इन्होंने जिहाद की आयतें ही निकाल दी। ये तो बड़े इल्म वाले हैं, जब ये कह दें हमारे लीडर की अजान बज रहा है, अजान बज रहा है, और एक कहे कि कुरान पाक के 40 पारे हैं, वजीर तालीम हो तो वहां क्या होगा। अल्लाह ताला ही माफ करे, ये मुसीबत है। वह कजाले का यह फल, और यूं ही करते हैं, यूं ही करते रहेंगे। अल्लाह, एक बादशाह की बात करते हैं मौली रूमी कि हमारे से पहले की बात नहीं है, मेरी अपनी है, कि कोई बादशाह था जो दुनिया और दीन पर हुक्मरान था, वो अपने वज़रा और मुशीरान को लेकर सैर और शिकार को निकला। रास्ते में उसने देखा कि एक लंडी है बड़ी खूबसूरत, बादशाह उस पर आशिक हो गया, तो जो बेच रहा था लंडी उसको पैसे दिए, लंडी खरीद। जब वो घर ले आया तो लंडी बीमार हो गई। बादशाह ने बड़े बड़े तबीब मंगाए और कहा कि इसका इलाज करो। जो जो इलाज करते थे मर्द बढ़ता जाता था। आखिर ख्वाब में उसे ये पैगाम दिया गया कि फलां जगह एक आदमी आ रहा है, वो हमारा हकीम हाजिक है, उसको लाओ, वो इलाज करेगा। उसने इंतजार करने के बाद वहां जाके देखा तो हकीम साहब है, तो लाया घर में, कहा मेरी ये लौंडी है, मैंने बड़ी महंगी खरीदी है और मैं इस पर आशिक हो गया हूं, तो जरा इसकी इलाज कीजिएगा। उन्होंने कहा ठीक है। उन्होंने नब्ज पे हाथ रखा तो उन्होंने कहा कि ठीक है, तो कहाँ की रहने वाली है। उसने कहा कि फलां जगह आई, फलां जगह बिकी, बिकते बिकते समरकंद का उसने नाम लिया कि मैं समरकंद की रहने वाली, और मैं आशिक थी वहां के एक सुनार। बादशाह से कहा सुनार को बुलाओ, ये ठीक हो जाए। बादशाह ने पैगाम भेजा कि हमने बहुत से जेवर बनवाने हैं, तो तुम आ जाओ। लालच, और इस लालच के जमरे में वो चल दिया वहां से, यहां आया तो बादशाह ने कुछ सोना दे दिया कि बनाओ, और हकीम जो था बड़ा काबिल, उसने थोड़ा थोड़ा दवाई में कुछ देना शुरू किया, ये कमजोर होता चला गया। को महीने दो महीने के बाद जनाब मर गए, दवाई थी मर गए। अब लौंडी के जेब से दिल से ये आस टूट गई कि ये जिंदा होगा, अब कहा कि ये तुम्हारी है, अब ये किसी और की नहीं। बात तो कर दी उन्होंने, असल बात क्या की कि रूह जब आलम अरवा से आई तो दुनिया में जब आई तो उसके सामने नफ्स था, और नफ्स पे आशिक हो गई, नफ्स को खरीदा। अल्लाह अकबर, ये नफ्स को मारना ही काम है। खरीद लिया उसने, लेकिन वो बीमार पड़ गया, वो तो आशिक किसी और पर था, ये दुनिया तो किसी और पर आशिक थी, ये दुनिया में फंस गया। अब हकीम आशिक चाहिए, वो कोई मुतसव्विफ हो तो काम बनेगा, दूसरा तो हकीम नहीं कर सकता, वो देखेगा इसे क्या मर्ज है, इसे क्या बीमारी है। और तमाम लोगों के लिए हकीम हाजिक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए। जब उन्होंने देखा कि ये तमाम लोगों में बीमारी जो फैली हुई है, ये बीमार जो है, ये तो आशिक है दुनिया पर, और दुनिया लंबी है तो दुनिया आशिक है चुनार पर, माल पर, ये कैसे मामला चलेगा। तो पहले उनके अंदर से दुनिया मारी, दुनिया को छोड़ो, और दुनिया दनिया तुम, दुनिया बहुत बद चीज है, बहुत बुरी क्या है, नायक नापाक है, बल्कि फरमाया अब दुनिया सिजनुल मोमिनीन, ये मोमिन के लिए कैद खाना है। इसीलिए बड़े बड़े जितने भी हमारे सूफी या नेक लोग गुजरे हैं वो यही सोचते हैं कि मौला करीम कब ये तेरी ज़ियारत होगी हम तेरे, बल्कि हुज़ूर ने बताया कि अल मौत जसरुन, मौत एक फूल है, यमीलुल हबीबा इलल हबीबी, हबीब को हबीब से मिलाता है, ये मौत का पुल गुजर के मिलना है, खा कोई दोस्त दिया दोस्तों में जाएगा, जन्नत वाला जन्नत में जाएगा, तो गोया इस मौत के पुल से गुजर कर जाना है, लेकिन इस मौत के पुल से गुजरने की बेहतरीन तरीकत जो है वो अल्लाह वाला बताएगा, दूसरा नहीं बता सकता, वो तो दुनिया वाले हैं। इसलिए फरमाया कि उसको जब इलाज करेगा तो कोई हकीम हाजिर करेगा, दूसरा नहीं कर सकता। अल्लाह अकबर, हकीम पहले होते थे कि वो बादशाह होते थे और अल्लाह वाले थे। मुझे याद है मेरे बड़े भाई थे तो वो पेट में सख्त दर्द हो रहा था, तो हमारे एक हकीम मोहम्मद सईद साहब थे, बहुत नेक, हर वक्त वजू में रहते थे और घोड़ी पर, तो मेरे दादाजी ने उनको बुलाया कि देखो जरा, कहेंगे कपड़ा उठाओ इसके पेट से, ना नीचे उतरे हैं घोड़ी से ना नबज पकड़ी है, कहेंगे कपड़ा उठाओ पेट से, पेट से उठा के कहेंगे अच्छा ये सिट्टे खा के तो घी पिया है, दर्द तो होनी चाहिए पूरी देर, तो ठीक हो जाए, ठीक हो। तो मतलब क्या था कि अल्लाह रब्बुल इज्जत ने उनको ये फॉर्म दिया हुआ था कि वो परवरदगार के फजलो कर्म से नब्ज तो नहीं देखते थे, देख के क्या ये मर्द है वो ठीक हो जाए, लेकिन आज के हुकमा भी वैसे, आज के उलमा भी ऐसे, और आज के पीर जो बने हुए हैं चौथे दिन पकड़े जाते हैं कि ये उसकी बेटी को भगा के ले गया, ये उसके कर गया। वह इजार अल्लाजीना अशरकू शुरकाअहुम कालू रब्बना हाउलाई शुरकाउन अल्लाजीना कुन्ना नदऊ मिन दूनिक, कयामत के दिन जब ये लोग उनको देखेंगे जिनको ये आवाजें देते हैं, ये एक बहुत बड़ी बात, कोई पुकार रहा है लब्बैक या रसूलल्लाह, ये भी लिखा है लब्बैक या हुसैन, ये भी लिखा है, आपने पढ़ा होगा। यानी ये तो सिर्फ हुक्म था कि खाना काबा में जाकर अल्लाह की बारगाह में कहो कि अल्लाह मैं तेरे हुजूर में हाजिर, अल्लाहुम्मा लब्बैक ला शरीक लक लब्बैक, ये वो हम है, ये तल्बिया वहां पढ़ा जाता है, लेकिन ये यहां कह रहे हैं या रसूलल्लाह लब्बैक, अजीब बात है, ये कहां लब्बैक हो रहा है या हुसैन लब्बैक। तो जिनको आवाजें देते हैं परवरदिगार फरमाते हैं जब इनको देखेंगे ना, वह इजार अल्लादीना अशरकू शुरका, कयामत के दिन जब इनको देखेंगे तो कहेंगे मौला करीम है ये है हाउलाए शुरका अल्लादीना कुन्ना नदऊ मिन दूनिक, तेरे अलावा जिनको हम आवाजें देते थे वो ये थे, ये तो बड़े बड़े साहबे करामत और तेरे नेक सालेहीन बंदे हैं, कहीं रसूलुल्लाह हैं, कहीं हज़रत अली हैं, कहीं हज़रत हुसैन हैं, कहीं दूसरे तीसरे हैं, कहीं जनाब अब्दुल कादिर जिलानी आवाजें देते हैं, अब वो सुनेंगे कि ये हमारा नाम ले रहे हैं। कुरान कहता है फाल का इलैहिम अल-क़ौल इन्नकुम लकाज़िबून, वो उल्टा जवाब देंगे कि तुम परले दर्जे के झूठे हो, हमने कब कहा था मैं आवाज़ तो आवाज़ तो सिर्फ अल्लाह को, निदा तो अल्लाह को, दूसरा अब रहा ये सवाल के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो हमें तालीम दी वो सारा कुरान पाक हुज़ूर की तालीम में बल्लिग मा उन्ज़िला इलैका मिन रब्बिक, तेरे रब की तरफ से जो कुछ तेरे पास आया आगे पहुंचा, फ़इल्लम तफ़अल फ़मा फ़मा बल्लगत रिसालत, अगर आपने ना पहुंचाया तो रिसालत का काम ही नहीं किया। अल्लाहु अकबर, बल्कि बड़ी अजीब सी बात है, परवरदगार एक जगह फरमाते हैं वाला इन शे ना लना धबन नबी लदी आओ है ना इलाही, अगर हम चाहें तो जितनी वही आपको की है सारी सर्व कर लें, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या होगा। चलिए कुछ लोग मसाइल भी ऐसे आते हैं कि हम पाँव का गुस्ल करते हैं, कुछ लोग पाँव का मसा करते हैं, ये वजू के जहाँ आप काम बयान हुए हैं छठे पारे में फरमाया कि इज़ा कुमतुम इलस्सलाति फ़ग़सिलू वुजूहकुम व अयदीयकुम इलल मराफ़िक़। अब कुमतुम का माना है अरादतुम, जब तुम इरादा करो। वहां तो माना ये बनेगा कि जब तुम नमाज के लिए खड़े हो जाओ तो फिर अपने हाथ मुंह धो, खड़े हो के दो ना, नहीं। माना यह है कि इज़ा अरादतुम, जब तुम इरादा करो इलस्सलात नमाज की तरफ होने का, नमाज पढ़ने का, फ़ग़सिलू वुजूहकुम व अयदीयकुम। वजू मफूल है, फाइल ये धोने वाला है, मफूल पर जबर आती है, फ़ग़सिलू वुजूहकुम व अयदीयकुम, जबर आई अयदीया भी और वजू पर भी धोने के सिलसिले में। फ़ग़सिलू गुसल के बारे में, गुसल दो मुंह को और हाथों को, इलल रऊस के साथ आई है। अगर इसके बाद आया होता मसा के बताया तो फिर आगे अर्जोलकुम होता, अर्जोलकुम ना होता। तरतीब को कायम रखा, लेकिन इस आखिरी को मातहत कर दिया पहले गुसल के। वअर्जुलकुम इलल काबैन, टखनों तक गुसल करो। हमारे कुछ दोस्त ऐसे हैं कि वो धोते नहीं, कहा वो मसा करते हैं कि कुरान में हुक्म है मसा का। अब इस पर बात जो हुई तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने करके दिखाया, मैं तो पांव धोता हूं मसा नहीं करता। एक नई बीसियों हदीस आई, सैयदना अली रज़ी अल्लाह तआला से हदीस आई कि मैं पांव धोता हूं और अल्लाह ने पांव धोने का हुक्म दिया है, मगर ये है कि मैं न मानूं। और कुछ लोग ऐसे जो मैंने अर्ज किया जो फिका के कायल नहीं, वो ये कहते हैं कि फिका कोई चीज नहीं, मोटे मोटे मसले, और उनके मसाइल भी अलग ही हैं, अल्लाह ताला माफ करे। जो भी तुम्हें मिला है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तालीम हक से, वो उलमाए हक से मिला है। उलमाए सू बहुत हैं। मुजद्दद साहब अपनी किताब में मकतूबात में लिखते हैं कि कशफ करामत शेख दर दीन मा हुज्जत नेस्त, किसी शेख के कशफ करामत हारे दीन में हुज्जत नहीं है। दीन हुज्जत किताब सुन्नत अस्त, हुज्जत किताब सुन्नत है। हुज्जत किसको कहते हैं? जो चीज दिखाई जा सके, दलील। अगर मैं कोई कुरान की आयत पढ़ूं तो आप कहें हुज्जत है तो दिखाइए, तो मैं आयत दिखा दूंगा। अगर कोई हदीस है तो दिखाई जा सके। अगर कोई शेख ये कहता है कि मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को रोज देखता, वो मुझे नहीं दिखा सकता, ये हुज्जत उसके लिए, मेरे लिए नहीं। मेरी बात की समझ आ गई? तो ना उसका इनकार कर सकते हैं तो ना उसका इकरार कर सकते, उसके लिए हुज्जत है। और ऐसे भी लोग हैं जो रोज अल्लाह रब्बुल इज्जत के पैगंबर के हुजूर में हाजिरी देते हैं, लेकिन उनके लिए हुज्जत है, मेरे लिए नहीं, आपके लिए नहीं, वो हमें दिखा नहीं सकते। तो इसी तरह दीन बिस्मिल्लाह की बाय से लेकर व नास की सीन तक हुज्जत है। और इसी तरह अहादीस में जो हदीस दिखा सकते हैं वो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़ाका तो मल ईमान मर रज़िया बिल्लाहि रब्बा व बिल इस्लाम दीना व बि मुहम्मदिन नबियन व रसूला। भाई जिस शख्स ने इन तीन बातों का इकरार कर लिया, मान लिया, ईमान ले आया, उसने ईमान का जायका चख लिया। अब यहां एक बहुत बड़ी बात है कि जायका चख लिया, जायका वो तो जुबान पे चखा जाता है, लेकिन एक बात है जब जुबान पर कोई मीठी चीज आएगी तो सारा बदन गवाही देगा कि मीठा, कड़वी चीज आएगी तो सारा बदन कहेगा कि तल है। तो सारे बदन में सराहत करती है जुबान की गवाही। तो फरमाया चख लिया उसने ईमान का जायका, जिसने मर रजिया बिल्लाह रब्बा, जो अल्लाह की रबूबियत पर राजी हो गया कि मेरा रब सिर्फ अल्लाह और कोई नहीं। और मुसीबत यह है कि अरबाब मिन दूनिल्लाह, कुरान ने कई बार कहा कि अल्लाह के अलावा बहुत से लोगों ने रब बनाए हुए। एक मकाम पर आया, कहीं وقالت الیہود عزیر ابن اللہ, یہودیوں نے کہا کہ عزیر اللہ کے بیٹے ہیں, عیسائیوں نے کہا, انہوں نے کہا ہم بھی کہیں گے. وقالت النصارى نصارى المسیح ابن اللہ, اور عیسائیوں نے کہا کہ اللہ کے بیٹے حضرت عیسیٰ ہیں. یہ بات نہیں آگے چلے, ذالک قول ہم بے افواہ, یہ بات ان کے اپنے منہوں کی ہے. یظاہرون قول الذین کفروا من قبل, یہ امت کے لوگ بھی پہلے کافروں کی ریس کریں گے, اس امت کے لوگ بھی پہلے کافروں کی ریس کریں گے. انہوں نے یہ تو نہیں کہا کہ ان محمد ابن اللہ, یہ نہیں کہا, یہ کہا نور من نور اللہ, بات تو ہوئی ہوگی. اب یہ بڑا عجیب مسئلہ ہے, نور من نور اللہ, یہ جب یہ کہا جائے کہ لم یلد ولم یولد تو اس کی تو بتلان ہو گیا, نہ اللہ رب العزت سے کوئی چیز نکلی ہے نہ اللہ کسی سے نکلا. لم یلد ولم یولد کی یہ بالکل مخالفت ہے کہ نور من نور اللہ. ہاں اس کا یوں کہہ لیں کہ اللہ رب العزت کے نور کے فیضان سے پروردگار نے ایک نور پیدا کیا, وہ جو پیدا کیا وہ مخلوق ہے, اللہ خالق ہے, خالق و مخلوق میں کچھ بوجھ ہونا چاہیے. پروردگار نے اپنے نورانیت الوہیت سے اس کے فیض سے ایک نور نبوت پیدا کیا, وہ نور رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت کا. یہاں میں عرض کرتا جاؤں کہ رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت ذاتی ہے اور باقی تمام انبیاء کی عرضی ہے. ذاتی اور عرضی میں یہ فرق ہوتا ہے, جیسے سورج کی روشنی ذاتی ہے, وہ روشنی اسی کے لیے بنائی گئی ہے, لیکن اس کے سامنے آئینہ کریں تو اس کی جو روشنی ہوگی یہ عرضی ہوگی. اس کا رخ جب تک اس کی طرف رہے گا چلے گا, رخ ہٹ جائے گا تو نہیں ہوگا. باقی تمام انبیاء کی نبوت عرضی ہے اور رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت ذاتی ہے. اس کی اور مثال سمجھیے کہ علل اربع, چار علتیں ہیں, یہ بات ذرا سمجھ لیں. پہلی علت ہے علت مادہ, دوسری ہے علت فاعلی, تیسری ہے علت سوری, اور چوتھی ہے علت غائی. علت مادہ یہ جو مرکز ہمارا بنا ہے, یہ سب سے پہلے خیال آیا کہ جگہ کوئی لی جائے جہاں مرکز کی تعمیر کی جائے. یہ جگہ لی گئی, اس کے لیے اینٹیں منگائی گئیں, اس کے لیے لوہا منگایا گیا, اس کے لیے لکڑی منگائی گئی, یہ ساری علت مادہ. لیکن یہ منگانے سے بن تو نہیں گیا, پھر اس پر راج مزدور لگے, یہ علت فائدی تھی, فیل ان کا ہوا. اب یہ ایک مرکز بن گیا, یہ علت سوری ہے. اس کے بعد یہ اجتماع ہوا, یعنی ذہن میں یہ سب سے پہلے تھا, عمل میں سب کے بعد آیا. رسول اللہ صلی اللہ علیہ وسلم کا سلسلہ سب سے پہلے تھا, عمل میں سب کے بعد آیا. حضور علت غائی عالم ہے, اسی لیے نبوت حضور کی ذاتی ہے اور باقی تمام انبیاء کی عرضی ہے. جب تک ان کا رخ, پروردگار نے کہا کہ ہم نے میثاق لیا, میثاق النبی جین ولقد اخذنا میثاق النبی جین لما آتیتکم من کتاب و حکمت, پھر کیا ہوگا, ثم جاءکم رسول, پھر ہمارا رسول آئے, لتؤمنن بہ ولا تنصرن, اس پر ایمان بھی لانا, اس کی نصرت بھی کرنا. اب کوئی نبی آیا نصرت کرنے حضور کی اپنی زندگی حیات میں, ایمان لانے آیا نہیں, مقصد کیا تھا کہ وہ سارے ایمان لا کے اپنی اپنی امتوں کو کہتے گئے کہ جب آئیں تو ہمارا سلام کہنا, ان پر ایمان لانا, تمہارا ایمان لانا, ہمارا ایمان لانا ہوگا. یہ سارے بات کرتے آئے, اور اس آیت کے بعد ہے دتو میں نا بہی والا تھا سننا, اس پر ایمان بھی لانا اور اس کی نصرت بھی کرنا. اب یہ سب کو معلوم تھا, مگر یہ دنیا کی حوث یا کچھ لالچ. سیدنا ابن مسعود کی بات ہے کہ یہودیوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے کہا کہ ہم آپ سے مناظرہ کرنا چاہتے ہیں. حضور نے کہا کون کرے گا مناظرہ, کہ ہمارا بہت بڑا عالم ہے عبداللہ بن سلام رضی اللہ تعالیٰ کو, یہودیوں کا سب سے بڑا عالم تھا اور حضرت موسیٰ علیہ السلام کی نسل سے تھا, اور یہ بہت بڑا عالم تورات و انجیل کا تھا, یہ مدینے میں تھا. لیکن وہ کہتے ہیں کہ جب میں نے نبی صلی اللہ علیہ وسلم کو دیکھا نا, عرفتہ حین رأیتہ ھذا رسول اللہ, میں نے دیکھتے ہی پہچان لیا تھا کہ یہ اللہ کے رسول, کوئی مان لیا ہے, مگر رکھا اس نے پوشیدہ اپنا ایمان. اب یہودیوں نے کہا کہ مناظرہ کرو, حضور نے کہا کس سے کرانا ہے, کہ عبداللہ بن سلام سے, کہ اچھا لاؤ. عبداللہ بن سلام کو لے کر آئے, وہ پیچھے رہ گئے. عبداللہ بن سلام آ کے حضور کے دروازے کے کباڑ کے پیچھے چھپ گیا, تو کہا جب آئیں گے تو پھر بات ہوگی. وہ سارے آ گئے تو حضور کہنے لگے کہ وہ تمہارے نہیں آئے, کہ ابھی آ رہے ہیں جی. اچھا جو وہ فیصلہ کریں گے آپ قبول کریں گے جی, کیوں نہیں کریں گے. وہ صدیق ابن صدیق ابن صدیق ابن صدیق ہے, اور صدیق کا بیٹا ہے, صدیق کا پوتا ہے, وہ تو ساری نسل ہی سچے لوگوں کی. کہا اچھا اگر وہ جو کہے گا مان لو تو کہ ہاں. نے کہا عبداللہ نکل کے بتائے, نکلے کہنے لگے حاضر رسول اللہ صلی اللہ علیہ وسلم. کہنے لگے یہ قذاب ابن قذاب ابن قذاب, یعنی یہ ایسے لوگ تھے کہ جو بات نہیں اس کی نہ کر دی. میں نے شروع میں یہ کہا تھا کہ صحابہ رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت کے گواہ ہیں. ہمیں خبر کس نے دی؟ حضور نے تو نہیں آ کے دی. حضور کی خبر لوگوں کو صحابہ نے دی کہ یہ اللہ کے رسول ہیں. صحابہ سے تابعین نے, تابعین سے اتباع نے, یہ چلتا سلسلہ سلف خلف سے یہاں تک آیا. تو سب سے پہلے گواہ نبوت کون ہے؟ صحابہ. اور اگر ان کی بات کو اتھارٹی نہ سمجھا جائے تو کس کی سمجھا جائے گا؟ ہمارے کچھ لوگ جو یہ کہتے ہیں کہ غیر نبی کی کوئی بات معتبر یا مستند نہیں ہوتی, ان کو شاید یہ آیت بھول گئی ہوئی ہے. وہاں تو ذکر یہ ہو رہا ہے کہ رضی اللہ عنہم, نبی کا ذکر نہیں آیا. جو ان کی پیروی کریں گے اللہ ان سے راضی ہو جائے گا. اور پھر حضور نے کہہ دیا آخر پر, یہ دو میرے جو پیچھے ہیں نا ابو بکر اور عمر, ان کی پیروی کرنا. یہ بات واضح ہو گئی. اب ان دو کا عالم تو یہ ہے اللہ, ایک تو نبی کریم صلی اللہ علیہ وسلم کا پرانا ساتھی ہے بچپن سے. ایک بات حضرت علی رضی اللہ تعالیٰ عنہ کو لکھتے ہیں کہ مجھے خواب آیا اور میں اٹھا چل دیا. خواب کیا آیا؟ کہ نبی کریم صلی اللہ علیہ وسلم کے پیچھے میں نماز پڑھ رہا ہوں, اور حضور صلی اللہ علیہ وسلم نے نماز پڑھا کے جب بیٹھے تو ایک نوجوان لڑکی کھجوروں کا ٹوکرا لے کر آ کے رکھ کے چلی گئی. تو حضور نے مجھے بلایا اور کہا علی کھجور کھائے گا؟ میں نے کہا جی ہاں. تو حضور نے میرے منہ میں ایک کھجور ڈالی, میں نے کھا لی. پھر حضور نے کہا اور کھائے گا؟ کہ جی ہاں ایک اور. اب تیسری بار میں نے مانگی حضور ایک اور, میں دو ایک. اس کے بعد کہتے ہیں میری آنکھ کھل گئی, اذان ہو رہی تھی فجر کی, میں سنتیں پڑھ کے نکل آیا. اور وقت تھا خلافت فاروق کا رضی اللہ تعالیٰ. جب میں مسجد میں آیا تو وہ آگے کھڑے ہو گئے, نماز پڑھا سیدنا فاروق نے. جب پڑھا کے ادھر منہ کیا سب کی طرف, تو ایک لڑکی نوجوان کھجوروں کا ٹوکرا لے کر آئی اور رکھ کے چلی گئی. حضور نے کہا علی تعالیٰ. یہ حضرت عمر کہہ رہے کہ ادھر آؤ, کھجور کھائے گا؟ کہ آنکھیں مل جائے گا, یہ میرا خواب ہے کہ کیا؟ میں نے کہا جی ہاں. ایک کھجور انہوں نے میرے منہ میں ڈالی, اور کھائے گا؟ کہ ہاں ایک اور دی. اب تیسری میں نے مانگی, فرمایا حضور نے نہیں دی, میں گیا. سیدنا علی کہتے ہیں کہ میں حیران ہوا کہ ہماری خوابوں سے بھی یہ آتا, اس آدمی کی نگاہ کہاں ہے, میرا خواب بھی دیکھ رہا ہے کہ مجھے یہ خواب آیا. اللہ اکبر. اس آدمی کا جب ذکر چلا تو سیدنا عبداللہ بن عباس ان لوگوں سے کہا ایو الناس اذکروا عمر, او لوگوں عمر کا ذکر کیا کرو. एंड तत्कुरु मरा तत्कुरु अदला, जब उसका जिक्र करोगे तो अदल का जिक्र करोगे। वह ईजा तस्कुरुल अदला तस्कुरुल्ला, जब अदल का जिक्र करोगे तो अल्लाह का जिक्र होगा। तो बिलवास्ता फारूक का जिक्र अल्लाह का जिक्र है, बिलवास्ता, क्योंकि अदल करना मेरे अल्लाह का काम है। ये आदमी अदल में सबसे आगे निकल गया तो परवरदिगार के पैगंबर बरहक सल्लल्लाहु अलैहि वसल्लम ने बरमला कहा कि अगर मेरे बाद कोई नबुव्वत वाला होता तो ये बंदा होता। इसमें तमाम क्वालिटीज नबुव्वत की मौजूद है, मगर नबुव्वत का दरवाजा बंद हो चुका है, अब नबी को हो नहीं सकता। लेकिन ये इसकी नबुव्वत की खासियात सारी इसमें मौजूद है। शाह वलीउल्लाह मुद्दसदीन रहमतुल्लाह एक बड़ा अजीब मामला पेश किया, कहते हैं कि सैयदना फारूक का हाल यूं है कि एक कमरा समझ लो, उसके कोई आठ दरवाजे हैं, तो आठ दरवाजों के रास्ते अलग अलग हैं। इस कमरे में ही सैयदना फारूक बैठे हैं, इधर से बादशाह हाने आलम आ रहे हैं, वो बादशाही के मसले पूछ के जा रहे हैं, इधर से कुरान की तफसीर वाले आ रहे हैं, मुफस्सिरीन उनको तफसीर बता रहे हैं, इधर से फिका वाले आ रहे हैं, इधर से हदीस वाले आ रहे हैं, इधर से अपना तसव्वुफ वाले आ रहे हैं, इधर से बड़े बड़े हुकूमतों वाले आ रहे हैं। गोया आठों दरवाजों से आठों किस्म के लोग आ रहे हैं और तमाम को तराकीब उनकी बता रहे हैं। ये आलम है सैयदना फारूक का। और अंग्रेज इसमें लिखने पे कादिर हो गया कि अगर इतना वक्त और मिल जाता फारूक को तो दुनिया में सिवाय इस्लाम के कोई और मजहब ना होता। तो हुज़ूर ने फरमाया कि यंतिकुल हक अला लिसानि उमरा, हक बोलता है उमर की जुबान पर। अब रहा यह सवाल कि उसके वक्त की अल्लाह तय्यून क्या करना है कि ये दो मुहर्रम को, पहली मुहर्रम को वो शहीद होते हैं, दो को दुनिया से रुख्सत होती है, पहली को खंजर लगता है, तो इसकी छुट्टी तो नहीं है ना, छुट्टियां दूसरों की हैं, इनसे ताल्लुक नहीं है ना, जिससे ताल्लुक होता है उसकी छुट्टी होती है। इकबाल की छुट्टी है मरने की जीने की, जनाह की छुट्टी है मरने की जीने की। अब तो उस पर भी झगड़ा पड़ गया कि जनाह का पाकिस्तान चाहिए कि तालिबान का। अब जालिम के बच्चों ये क्यों नहीं पूछते कि रसूलुल्लाह का इस्लाम चाहिए कि दूसरों का, ये क्यों नहीं पूछते कि इस्लाम जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पेश किया उसके मुताबिक मुल्क को चलाना है या अंग्रेज के मुताबिक चलाना है, ये क्यों पूछते हो कि जिनाह का पाकिस्तान, जिनाह का पाकिस्तान क्या है, जिनाह का पाकिस्तान। आप इस पर एक रवायत गलत हो गई कि वो तो लिबरल चाहता था, अगर लिबरल ही बनाना था तो हिंदुस्तान से अलग होने की जरूरत क्या था, वो भी ऐसा अलग हुए इसलिए कि यहां इस्लाम की हुक्मरानी होगी। और कहा गया कि पाकिस्तान का मतलब क्या, ला इलाहा इल्लल्लाह। हा हा, ओ कोई आशिक था, उसने अपने महबूब को लिखा कि तू वादे करता है आता नहीं। उसने कहा फलां दिन मैं आऊंगा रात को 12 बजे, कि ठीक है। वो वादे का बड़ा पक्का था। जब वो आया तो ये आशिक साहब सो रहे थे, उसने कुछ अखरोट उसकी जेब में डाले तो रुका, देख के छोड़ गया कि तू अभी बच्चा है, इश्क का नाम ले ले अखरोटों से खेला का। तेरा काम ये नहीं है इश्कबाजी करनी। सवाल ये पैदा होता है कि हमने इतनी बच्चियों का जिसका जिक्र करना भी एक शर्म की बात है, इतने छोटे छोटे मासूम बच्चे और बूढ़े कत्ल करवाए जिसके बाद ये पाकिस्तान बना। और मुझे अच्छी तरह याद है क्योंकि मैं 25-26 साल का था जब पाकिस्तान बना, 2-3 बच्चे थे मेरे, तो देखा कि जो गाड़ी जम्मू से आ रही है उसमें मुसलमान कटे हुए, किसी की टांग नहीं, किसी की बाजू नहीं, किसी की आंख नहीं, किसी का कान नहीं, तो लहू से भरी हुई गाड़ी आ रही है। और जो अमृतसर से आ रही है वो भी इसी आलम में आ रही है। तो मुसलमान कट बट के आ रहे थे लेकिन इनको कोई ख्याल नहीं कि क्या हो रहा है। आज ही देख लो, ये छोटा सा मुल्क है बर्मा, बर्मा में मुसलमानों के साथ क्या हो गया, और ये 55-56 घूमते, कोई ये कहने वाला भी नहीं कि बस करो बंद करो इस मामले को, ये अपने मजे ले रहे हैं खलकत को, तो गोया ये सिलसिला यूं है कि अल्लाह रब्बुल इज्जत के इस्लाम वाला चाहिए। कुरान ने जो आगे वमन लम यहकुम बिमा अंजल अल्लाह फौलाइका हुम फासिकून जालिमून काफिरून, तीन फतवे दिए हैं। एक रकू कि हमारे नाजिल करदा कवानी ने इस्लाम को जो उम्मत का सरबरा अपनी ममलकत में नाफिज नहीं करता वो जालिम है, फासिक है, काफिर है। तो ये तीन फतवे आ गए एक रकू में कि वो जालिम भी है, फासिक भी है और काफिर भी है, उसका हमसे कोई ताल्लुक नहीं जो हमारे दीन के कवानीन को नाफिज नहीं करता। तो हमने तो कसम खाई हुई नहीं करेंगे। तो फिर अल्लाह अल्लाह रब्बुल इज्जत के बड़े बड़े नेक बंदे गुजरे हैं, एक उनमें से रूमी है, वो कहता है कि एक आदमी बीमार था और वो कोठे की छत पे सोया हुआ था, तो चोर नीचे उसकी दीवार को सेंध लगा रहा था। हाँ, साहिब खाना क्यों रंजूर बूद तक तके आहिस्ता अशराबी शनूद, उसकी ठक ठक को सुन रहा था। रफ्त बर बामो फिरौदावे सर, उसने ऊपर जाके नीचे देखा तो नीचे वो दीवार को सेंध लगा रहा था। तो कहने लग के तू कहीं दर्चेकारी है पिछर, तू कौन है, किस काम में लगा हुआ है? उसने कहा मैं ढोल बजा रहा हूं। उसने कहा ढोल की आवाज तो आ रही, ये कैसा ढोल है? तो उसने कहा कि हाँ बिश्नवी तू फरदा, सुबह सुनेगा इस ढोल की आवाज, सुबह तुझे आएगी जब तू ये कहेगा कि मैं लुट गया, मेरा माल चोरी हो गया। बात करके तो फरमाते हैं कि तू यहां देख रहा है कि तुझे सेंध लग रही है, लेकिन कल सुबह क्यामत को तू कहेगा कि मैं लुट गया। हाँ वैष्णवी फरदा बांग रहा नाराय वाह वह नेता वाह अच्छा, उस वक्त तू कहेगा मैं लुट गया, मेरा कुछ नहीं रहा।
ये वक्त बड़ा गनीमत है, इसी वक्त में कुछ हासिल कर लो,
मगर ना एक एक लम्हा। तीन चीजों के मुतालिक सवाल होगा, तुझे माल दिया था कहाँ खर्च किया, तुझे जिंदगी दी थी कहाँ लगाई, तुझे इल्म दिया था उसका क्या किया। तीन चीजों का पहले सवाल होगा। ये तीनों चीजें परवरदगार पूछेंगे कि मैंने तुझे इतनी उम्र दी थी तूने क्या किया, इस उम्र में हमारे इबादत की तरफ आया। जरा गौर फरमाएं तो 24 घंटे में अगर पांच नमाजों का वक्त बड़ा भी निकाले तो एक घंटा नहीं बनता, 24 घंटे में एक घंटा कोई बात नहीं होती, लेकिन ये भी भारी लगता है लोगों को। सैयदना मूसा अलैहि सलाम ने सही कहा था, हुजूर ये पांच भी बहुत है, नहीं पढ़ेंगे लोग, एक बार फिर जाओ। तो उन्होंने कहा मुझे अब शर्मा दी है, अब नहीं जाऊंगा। तो अब तो पांच क्या एक भी मुश्किल हो गई है, तो जब इस तरफ मामला ऐसा हो तो आगे क्या होगा। और इल्म के बारे में पूछा जाएगा, तुझे इल्म दिया था मगर हम तो इल्म को पढ़ते ही नहीं, हम तो उस इल्म में दीन से दूर भागते हैं, कहते हैं वो मुल्ला इल्म है। और बाद ने कह भी दिया कि मुल्ला का मचना तो रामदे दीन रहा, कि दीन की बात को मुल्ला नहीं जानता। ठीक है, हाँ ये क्या हो रहा है और क्या होगा ये आप भी देख रहे हैं, मैं भी देख रहा हूँ, आसमान वाला भी देख रहा है क्या हो रहा है। तो गोया उसने कहा कि सुबह मेरी आवाज जो होगी ना ढोल की, वो तो सुनेगा कि लुट गया। गर न पूछे दुर्ग दर अम्बा ने मार, अगर हमारी इस बोरी में कोई चूहा चोर नहीं लगा हुआ तो गंद में आमाले चिल साला को जा, हमारे 40 साल अमलों की गंदम का आए चूहा अंदर ही अंदर लगा हुआ है, किसी को चूहा अपनी रौनक का, किसी को चूहा अपनी शोहरत का, किसी को चूहा अपनी अफसरी का, ये अंदर चूहे हैं मुख्तलिफ किस्म के लगे हुए, जो अना को उभार रहे हैं और दूसरे लोगों को पस्त समझते हैं, अपने आप को बड़ा समझते हैं। और ये बात उस वक्त होती है जब अल्लाह का गज़ब होता है, اس کام پر. صحابہ میں یہ عالم تھا کہ اگر پوچھا گیا کہا وہ مجھ سے بہتر ہے, وہ مجھ سے بہتر ہے. حالانکہ بہتر کہہ رہا ہے بہتر کو کہ یہ بہتر ہے. آپ نے یہ بھی سنا ہوا کہ ایک آدمی نے بکرا ذبح کیا اور سری ایک سری بھیجی کسی صحابی کے کہ وہ بھائی بڑے ضرورت مند ہیں, اس نے کہا مجھ سے ضرورت مند بنا اس کے پہنچا دوں, حتیٰ کہ وہ کئی گھروں میں پھر کے پھر وہ آتا ہے اسی پر آ گئی جس کے گویا انہوں نے کہا کہ نہیں مجھ سے وہ اس کو ضرورت ہے, اس کو ضرورت ہے. اس طرح پیالے کا عالم ہے کہ پیالہ پانی کا ایک شہید ہوتے ہوئے آدمی نے مانگا, جب اس کے پاس لے کے اس نے کہا اس کو دے دو, اس کی آواز آئی. حتیٰ کہ سات آدمیوں کے پاس وہ پیالہ گیا وہ ساتوں شہید ہو کے پیا کسی نے. تو عالم یہ تھا کہ دریا موجے مار رہا تھا تو حضرت اللہ اکبر, ہاں نبی صلی اللہ علیہ وسلم کے ماموں لگتے ہیں یہ جا رہے تھے, تو لشکر کو جب دریا میں ڈالا, دریا جوش میں تھا, تو ایک صحابی کا پیالہ لکڑی کا دریا میں گر گیا. اللہ سعد بن وقاص کا لشکر تھا رضی اللہ تعالیٰ. مجھے کوئی ایک بات اور یاد آ رہا, کسی آدمی نے سیدنا فاروق کو لکھا کہ آپ نے ان کو گورنر بنا کے بھیج دیا, یہ تو ظالم آدمی قیادت نہیں کرتے. دیکھا ادھر نگاہ اٹھائی کہا نہیں ایسا نہیں ہو سکتا, وہ خاتا چھوڑ. پھر ایک خاتا آیا اسی مجموعہ, جب تیسرا خاتا آیا تو سیدنا فاروق کو نفس نفیس کو بجا وہاں جا کے اس کو ساتھ لیا ساتھ کو اور گلی گلی محلہ محلہ پھرے اور ہر آدمی سے پوچھا کہ تمہارا یہ گورنر کیسا ہے. سب نے کہا اللہ ہوا عادل, وہ تو عادل ہے, تقی اور متقی ہے, یہ ہے وہ ہے, کوئی آدمی نہیں ایسا ملا. ایک آدمی نماز پڑھ رہا تھا جب اس سے پوچھا, اس نے سلام پھیرا تو پوچھا تو کہنے یہ ظالم آدمی, کہا کہ خاتمہ اسی کا ہی ہوگا. تو سیدنا فاروق نے دیکھا اللہ سعد کی طرف کہ یہ کیا کہہ رہا ہے, انہوں نے یہ نہیں کہا کہ جھوٹ بول رہا ہے, انہوں نے کیا کہا, ہاتھ اٹھایا تو کہا اللہم لو ھذا رجل کاذب, اگر یہ بندہ جھوٹ رہا ہے, اتل عمرہ ہو اس کی عمر لمبی کر دے, آئی مبصرا ہو اس کو اندھا کر دے, وزد فکرا ہو اس کی محتاجی بڑھا دے. یہ تین لفظ کہے چل تو نہ انہوں نے پوچھا. مورخ دیکھتا ہے کہ 150-200 سال کے بعد میں نے دیکھا کہ وہ لنگ رہا تھا, گویا گھسیٹ رہا تھا اپنے آپ کو گلیوں میں اور مانگ رہا تھا, اندھا ہو چکا ہوا تھا. تو میں نے کہا یہ تیری حالت کیا ہے, تو اس نے کہا ہاں آپ سنو دعا مومن, یہ ایک مومن کی دعا کا اثر ہے. تو مومن کی دعا کا اثر اللہ اکبر یہاں تک ہے کہ عرش جوڑ جاتا ہے. مگر مومن ہو تو اس کے لیے بڑی محنت کرنی پڑتی ہے مومن بننے کے لیے. ہم لوگ تو زبانی مسلمان کہلاتے ہیں. میں پھر یہ عرض کروں گا کہ ایسے لوگوں کی تلاش اگر آپ نے کر لی ہے تو ان کا پلو نہ چھوڑنا, یہ پروردگار کی خاص ایک شفقت اور مہربانی ہوتی ہے کہ کسی کو اچھا رہنما مل جائے, راستے سے واقف مل جائے, جو راستے کے مالک اور تمام تر تلخیوں کو جانتا ہو وہ آرام سے قافلے کو اپنی منزل پر لے جائے گا. تو گویا ایک خوبصورت عورت جا رہی تھی, اس کے پیچھے ایک آدمی لگ گیا, ایک موڑ پہ جا کے وہ کھڑی ہوگی تو کہنے لگی آپ میرا پیچھا کر رہے ہیں کہ ہاں کیوں, کہنے لگا میں آپ پر عاشق ہو گیا. نے کہا کون سی بات پھر عاشق ہو گئے, کہنے لگے آپ خوبصورت ہیں, سرو قد ہیں, چال بڑی اچھی ہے, گفتگو بڑی اچھی ہے, زبان بڑی میٹھی ہے, یہ باتیں تو ٹھیک ہیں. میری ایک چھوٹی بہن ہے وہ مجھ سے بھی زیادہ خوبصورت ہے, مجھ سے بھی زیادہ پیاری ہے, وہ پیچھے آ رہی ہے اس پہ عاشق ہو جاؤ. جب اس نے اسے منہ کیا تو اس نے مارا, ہاں کہا کہ جھوٹے فریبی اگر مجھ پہ عاشق ہوتا تو دوسری طرف نہ دیکھتا. ہوں کہنے لگی اگر مجھ پہ عاشق ہوتا تو دوسری طرف نہ دیکھتا. یہ بات ہے اللہ رب العزت کی. اللہ کہیں گے اگر تو مجھے اللہ مانتا تھا تو دوسری طرف کیوں گیا تھا؟ اس سے کیا مانگ رہا تھا؟ میں نہیں دے سکتا تھا. ہاں علیہ اللہ بے کاف نبدا. کیا اللہ اپنے بندے کے لیے کافی نہیں ہے؟ یہ سوال ہے. اگر یہ کافی ہے تو دوسری طرف کیوں دیکھتا ہے؟ تو اگر یہ کافی نہیں ہے تو تو مشرک ہے. تو سوال یہ ہے کہ اللہ رب العزت کو کافی سمجھنا. اللہ اکبر. اللہ پر جو بھروسہ کرتا ہے نا اللہ اس کے لیے کافی ہے. اور اللہ ہے ہی کافی. اور ہمارے جو بزرگ نیک لوگ ہیں ان کا تعلق اللہ ہی سے ہوتا ہے, غیر اللہ سے کبھی نہیں ہوتا. جب غیر اللہ سے تعلق ہو گیا تو معاملہ خراب ہو گیا. اسی طرح کوئی طوطا پالا ہوا تھا کسی نے, اور وہ جب جاتا تھا دکان پہ چھوڑ جاتا تھا, سودا صرف دیتا تھا طوطا آتے جاتے گاہک کو. ایک دن وہاں بلی آ گئی, طوطا دبک کے چھپ گیا. بلی دوڑی, کچھ بادام روگن کی شیشیاں گریں, سودا ٹوٹا. مالک آیا, اس نے بیٹا نقصان ہو گیا, اس نے طوطے کو دو تین تھپڑ مارے, طوطا چپ ہو گیا, بولا نہیں. ایک دن گزرا, دو دن گزرے, تین دن گزرے, طوطا نہیں بول رہا. مڑی رومی کہتے ہیں کہ ہدیہ میداد ہر درویش رہا, تابیار میں لطف کے مرغے پیش رہا. لوگوں کو ہدیے دینے لگا کہ یار دعا کرو میرا طوطا بول. اچھا. چوتھے دن ایک گنجا وہاں سے گزرا, طوطا بولا کل سے ہے کر با کلام ایک تھی تو مگر شیشہ رہا تو ایک تھی. او گنجے مجھے بتا تو نے کتنا بادام روگن گرایا ہے تو تجھے گنجا گریا گیا ہے. ہاں یہ بات نہیں ہے. اس نے اپنے جیسا اس کو سمجھا. اسی طرح لوگوں نے کہا کہ انبیاء علیہ السلام بھی ہماری طرح ہی انسان تھے. ہم سری با انبیاء برداشت کرنا, انبیاء سے ہم سری کرنے لگے کہ ہم بھی آدمی وہ بھی آدمی. درست ہے, اس میں شک نہیں کہ حضور بھی فرما رہے ہیں انما انا بشر مثلکم, میں بھی تمہاری. دو لفظ آتے ہیں قرآن پاک میں, ایک مثل ایک مثل. مثل آتا ہے صفات کے لیے اور مثل آتا ہے ذات کے لیے. لیسا کا مثل ہی شے, اس کی ذات کی مثل کوئی نہیں. مثل نور ہی کا مشکات, اور ان کے نور کی مثال. یہ مثل ہے وہ مثل ہے, یہ چراغ دان کی طرح ہے. اللہ اکبر. وہ آپ نے دیکھا ہوگا کہ پہلے زمانے میں دیواروں میں آلہ بنا کے وہاں رکھتے تھے دیوا, اس کو چراغ دان کہتے تھے, مشکات کہتے تھے. فی عام اسبا, اس میں چراغ رکھا ہوا. اللہ قرآن کیا بات کرتا ہے. مثل نور ہی کا مشکات, اللہ کے نور کی مثال اس آلے کی طرح ہے. فیہا مصباح, جس میں چراغ پڑا ہو. المصباح فی زجاجہ, اس چراغ کے اوپر شیڈے اور گلوب ہے. الزجاجہ تو کانہا کوکب دری یوکد من شجرۃ مبارکۃ زیتونۃ لا شرقیۃ ولا غربیۃ. تو بغیر تیل کے جل رہا ہے, بس اشارہ ہے کہ آگ لگے تو بھڑک اٹھے. حضور نے فرمایا کہ یہ مومن کے دل کی مثال اللہ نے دی, اور بعد نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم کی مثال ہے. کوئی مومن کا دل جو ہے وہ اس نور کی طرح ہے کہ جل اٹھنے کو تیار ہے. اس میں جو روغن ہے اس کا تعلق نہ شرق سے ہے نہ غرب سے ہے. وہ جہاں سے آ رہا ہے وہ لا متنا ہی معاملہ ہے جہاں سے آ رہا ہے, کوئی عقل میں نہیں آنے والی بات, تو وہاں سے آ رہا ہے. تو آپ کو جتنا فیضان ہے انوار خدا بندی ملتا ہے اس کے مقام کوئی نہیں. مجھے یاد آیا کہ میں لاہور برندر روڈ پر آجی سن, میرے کو رشتے دار ہیں وہاں, میں بیٹھا ہوا تھا تو دو مرزائی دو مولویوں سے جھگڑ رہے تھے. وہ مرزائی کہہ رہے تھے کہ قرآن کہتا ہے کہ پروردگار نے اپنی طرف اٹھا لیا, برفع اللہ الیہ, اللہ نے عیسیٰ علیہ السلام کو اپنی طرف اٹھا لیا. اللہ کی طرف کون سی ہے؟ اگر جیت مقرر کرو گے تو اللہ ہر جگہ نہیں رہے گا. یہ بتاؤ کہ اللہ نے اپنی طرف اٹھا لیا وہ کدھر. اب وہ مولوی بیچارے جو صرف جمعرات کی روٹیاں کھانے والے تھے, کوئی کتابیں دیکھی نہیں تھی, وہ کوئی بات نہ کر سکے, تو میں نے میں ان دنوں ذرا کلنڈرا سے تھا, یوں سمجھو کہ علم تازہ تھا اور شیو کرتا تھا ٹھیک نہیں, تو میں نے کہا کہ مولوی صاحب اگر کوئی اجازت ہو تو میں کوئی بات کروں. کہنے لگی یہ پیغمبر کی بات ہے, عام بات نہیں. اچھا ٹھیک ہے. میں نے کہا کہ مولوی صاحب اگر وہ تو نہیں بول رہی, میں اگر کہ کرو کیا بات. ان کے سب سے پہلی بات ہے کہ آپ نے کوئی تفسیر دیکھی ہے؟ میں نے کہا دیکھی ہے. میں نے کہا کم از کم ابن کثیر دیکھ لیتے کہ کیا ہے. میں نے کہا پروردگار نے فرمایا, ابن کثیر فرماتے ہیں وَرَفَعَهُ اللَّهُ إِلَى مَقَامِ الَّذِي لَا يَصِلُ إِلَيْهِ الْإِنسَانُ, اللہ رب العزت نے اس کو اس طرف اٹھا لیا جہاں انسان کی پہنچ نہیں. اب چپ. میں نے کہا دیکھو کہا مکھا ٹھیک نا, لڑایا کرو معاملہ خراب ہو جاتا ہے, یہ ہم جا کا مسئلہ ہے, یہاں تھوڑی سی بے ادبی بھی آدمی کو دائرہ اللہ اکبر محبت و ایمان سے نکال دیتی ہے اور پھر کسی کام کا نہیں رہتا. تو گویا آدمی سوچ سمجھ کے ہاتھ کسی کو دے, پس باہر دستے نہ شاید داد دست. اے بسا ابلیس آدم روئے ہر, بہت سے شیطان آدمی کی شکل میں آئے ہوئے ہیں, ہر ہاتھ میں ہاتھ نہ دینا. اللہ کار پاکاں روشنی و گرمی است, کار دونا ہیلا و بے شرمی است. نیک لوگ تو نیکی کی طرف لے جائیں گے اور یہ کمینے لوگ بے شرمی کی طرف لے جائیں گے. اب یہ دیکھو کہ یہ آدمی جس کا ہم نے دامن پکڑا ہے اس کو شرع کتنی پیاری ہے, اس کو دین کتنا عزیز ہے. کیا وہ دنیا کو پسند کرتا ہے کہ دین کو پسند کرتا ہے؟ اس کے حضور میں آ کر اللہ کی یاد آتی ہے یا دنیا کی یاد آتی ہے؟ یہ دیکھ لو. اور پھر معاملہ آپ کے ہاتھ میں ہے, جس کو چاہو تجویز کر لو. یہ آپ کے سامنے ہے, میں نے تو سالوں سے دیکھا ہے کہ اللہ رب العزت ان کی زندگی میں برکت کرے اور انہیں مکمل شفا عنایت فرمائے. جب بھی بیٹھو پاس اللہ ہی کی بات ہوتی ہے, دوسرے کی بات نہیں ہوتی, کیونکہ تعلق بجلا ہے, تعلق بالغیر نہیں. اور جن کا تعلق اللہ سے ہوتا ہے وہ دوسروں کی بات نہیں کرتے, اللہ کی کرتے ہیں, اللہ کے رسول کی کرتے ہیں, دین کی کرتے ہیں, اور ان کا تن من دھن صرف اللہ کے لیے ہوتا ہے. اور وہ لوگ ہیں جن کو ڈھونڈیے تو برکت ڈھونڈی جاتی ہے, اللہ کا فضل ڈھونڈا جاتا ہے, اور یہ خود بھی ڈھونڈتے پھرتے ہیں, کیونکہ وصف ان کا یہی ہوتا ہے جب تک ان فضل من اللہ ورضوان, وہ ڈھونڈتے ہیں اللہ کا فضل کہاں ہے, اللہ کی رضامندی کہاں ہے. آج کچھ لوگ یہ کہیں کہ ہمیں یہ نئی بات نظر آئی ہے, اس کا مطلب ہے کہ صحابہ کو نظر نہیں آئی تمہیں نظر آئی. یہ بات ساری غلط ہے, ان کے اپنے اندر کے نفس کی یہ پیداوار ہے, اللہ رب العزت کی طرف سے یہ بات نہیں. اللہ کا جتنا بھی دین تھا وہ صحابہ نے اکٹھا کر لیا اور اب تک پہنچا دیا. اب وہ مبرہ ہیں کہ اللہ ہم نے تیرے دین کو آگے پہنچا دیا, اب ہم سے سوال ہوگا کہ تو نے کیا کیا. اللہ اکبر. بلکہ دوسرے پارے کی ابتدا میں فرمایا جاتا ہے کہ جب گواہی کا مسئلہ آئے گا تو پوچھا جائے گا تو نے کیا کیا. بلکہ حضور نے یہاں فرمایا کہ نوح علیہ السلام کو بلایا جائے گا کہ نوح میں نے تجھے رسالت و پیغمبری دی تھی, اپنی قوم کو میری توحید کا پیغام پہنچایا؟ وہ کہیں گے ہاں. ان کی جو قوم ہے وہ کہے گی نہیں پہنچایا ہی نہیں. بھائی آدمی فوری طور پہ منکر ہو جاتا ہے, اس کا کیا بگڑتا ہے, آج کل بھی ہو جاتے ہیں فل ٹائم, ہم نے کیا ہی نہیں, یہ لوٹ رہے ہیں اور نہیں مانتے, نہیں لوٹا. ایسے ہی وہ لوگ کہیں گے نہیں جی بالکل اللہ میں ہیں, یہ ہم نے بتائی. تو پھر اللہ کہیں گے نور سے یہ تو کہتے ہیں کہ آپ نے بجائے. تو حضور فرماتے ہیں میری امت کے نیک لوگ تم اس کے گواہ بن جاؤ. اللہ تم سے پوچھے گا کہ تم تو اس وقت دے ہی بلکہ وہ بھی کہیں گے یہ تو 18 سال بعد میں آئے, یہ ہمارے گواہ کیسے؟ تو اللہ پوچھیں گے ہاں تو تم گواہ کیسے بھائی؟ تو تم یہ جواب دو گے کہ اے اللہ آپ نے آخری نبی صلی اللہ علیہ وسلم کو مبعوث کیا, لگے گیا ان پہ اپنی کتاب نازل فرمائی, کہ ہاں ہم نے اس کتاب میں پڑھا تھا کہ حضرت نوح علیہ السلام نے اپنی قوم کو دعوت دی اور یہ نہیں مانا. تو تمہاری پھر گواہی کے لیے میں آ جاؤں گا, تمہاری گواہی دینے کے لیے پھر میں آ جاؤں گا کہ یہ سچ کہہ رہے ہیں. تو گویا تمام امتوں کے تم گواہ ہو, تمام امتوں کی بریت تمہاری شہادت سے ہوگی, ان شہادتوں سے نہیں ہوگی, یہ آخری شہادت ان کی ہوگی, گواہ یہ بنیں گے. اب گواہ تو وہی بنتا ہے جو سچا, ورنہ کے دربار میں جھوٹا گواہ نہیں بن سکتا. بلکہ شریعت میں تو جھوٹے کی گواہی ویسے ہی قبول نہیں, جھوٹا جو فاسق ہے اس کی گواہی قبول نہیں شریعت میں. تو جب نبی کریم صلی اللہ علیہ وسلم ہماری گواہی دیں گے اور ہم تمام انبیاء گواہی دیں گے, تو یہ اعزاز ہر ایک کو نہیں ملتا, یہ امت مصطفیٰ صلی اللہ علیہ وسلم کو ملے گا. اور میں یہ دیکھتا ہوں کہ گمان ہے میرا کہ وہ ایسی ہی جماعت ہوگی جو گواہی دے گی, جو باہر عیش و عشرت میں وقت گزارتے ہیں وہ گواہ نہیں بن سکیں گے. گواہ بننے کے لیے بھی اللہ کے اپنے بندے ہوں گے جو اللہ رب العزت کی ہر وقت ذکر و فکر میں رہتے ہیں, وہ گواہ بنیں گے. اللہ اکبر. تو یہ وقت ہو گیا, ڈیڑھ گھنٹہ ہو گیا, چھٹی کریں آج یار زندہ صحبت. باقی یہ تو آج میں نے ایک تاریخ جن کو ملا ملو کہ ایک تقریر کر دی ہے, ایک تقریر کا موضوع میں نے کوئی تعین نہیں کیا, چاہتا تو تھا میں آج کے اخلاق محمدی پر بات کروں صلی اللہ علیہ وسلم, حضور کے اخلاق کیا تھے, کیونکہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ ان نما بوئستو لکتمم مکارم الاخلاق, میری بعثت کا اس کے سوا اور مقصد ہی کوئی نہیں, کیونکہ انما کلمہ حصر ہے جس کا معنی ہے کہ اس کے سوا اور کچھ نہیں, اس کے سوا اور کچھ نہیں کہ اللہ رب العزت نے مجھے مبعوث کیا تمہارے اخلاق سنوارنے کے. اخلاق کیا اس پر چاہتا تھا لیکن ڈیڑھ گھنٹہ ہو گیا, اب انشاءاللہ پھر دوسرے کسی وقت پر آپ کی زیارت بھی ہوگی اگر اللہ نے زندگی دی تو. اس مہینے میں سیدنا فاروق کے یوم پر بھی نہرواڑ جانا ہوتا ہے, وہ میں نے 2 دن یہ ہوئے ہیں, سیدنا فاروق کا دن نہرواڑ اور سیرت النبی کا دن ربیع الاول کا علی پور چٹھے. یہ میں نے کہا جب تک میں زندہ ہوں تو اگر تندرست ہوا تو آتا رہوں گا, تو یہ سلسلہ چل رہا ہے. تو یہ تو جب تشریف لائیں گے میں آ رہا ہوں اور آپ کی زیارت ہو جاتی ہے میرا کام بن جاتا ہے.
اللہ مجھے
دید نے, رومی نے بڑی اچھی بات کہی کہ دید نے دادا عبادت ہی بوت فتح ابواب سعادت ہی بوت, نیک لوگوں کو دیکھنا عبادت ہے اور ان کے دیکھنے سے یہ خوش بختیوں کے دروازے کھل جاتے ہیں. تو میں تو اپنے لیے آتا ہوں, آپ کے لیے نہیں, اپنے لیے آتا ہوں کہ ان کو دیکھ لوں گا. چل مٹھ فریدا ستیا تو میلا ویکھن جا, مت کوئی بخشیا ویکھ کے تم بھی بخشیا جا, گل تو نہیں کری تمہیں ویکھ لیا, بس مینو بھی امید ہو جاتی کہ اللہ تیرے نیک بندیاں نے ویکھیا سی, مینو انہوں نے سچے جی معاف کر ساری دعا رسمنا آپ کے ساتھ کافی رہتے ہیں. اللہ انا نعوذ بك من القجر والكسر, اللهم انا نعوذ بك من الفور بعد الفور, اللهم انا نعوذ بك من الخبز, اللهم انا نعوذ بك من البطلان والهزيان والعصيان, انك منان والحنان, ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين, ربنا لا تؤاخذنا إن نسينا وأخطأنا, ربنا ولا تحمل علينا إصرا کما حملتا ہوا للذین من قبلنا ربنا ولا تحملنا ما لا طاقت لنا به واغفر لنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الظالمين فانصرنا على القوم الكافرين فانصرنا على القوم الفاسقين والفاجرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم إنا نعوذ بك من الشرارة من الفتنة الدجال من النفس ربنا تقبل منا انك انت السميع العليم ربنا اللهم مالك الملك الملك من تشاء وتنزع الملك من تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير انك على كل شيء قدير تولج الليل في النهار وتولج النهار في الليل وتخرج الحي من الميت وتخرج الميت من الحي وترزق من تشاء بغير حساب اللهم ارزقنا رزقا حلالا طيبا من عندك بغير حساب اللهم ارزقنا لسانا شاكرا قلبا ذاكرا علما نافعا عملا صالحا موتا طيبا اللہ اپنی رحمت بالغہ سے ہمیں اپنے بندوں میں شمار کرنے اے اللہ رسول اللہ صلی اللہ علیہ وسلم کی برکت سے ہم لوگوں کو رحم فرما ہماری تمام تر مصائب کی صعوبتوں کو دور فرما یہ بندے جو تیری بارگاہ میں ہاتھ اٹھائے ہوئے ہیں یا اللہ یہ مسافر ہیں کہاں کہاں سے آئے ہوئے ہیں اور تیری طلب میں آئے ہیں اللہ ان پہ اپنے رحم کی بارش فرما اللہ ان کے گھروں میں سکون عطا فرما ان کی اولاد کو نیک فرما اللہ ان کے مال میں ان کے احوال میں ان کے مال میں ان کے اعمال میں ان کے عیال میں برکت و رحمت فرما اے اللہ ہمارا جینا مرنا صرف تیرے لیے ہو جیسے کہ آپ نے نبی کریم صلی اللہ علیہ وسلم سے فرمایا قل انا میری موت میری حیات میرا جینا میرا مرنا میرا کام کرنا سب مولا تیرے لیے ہے ایسے ہی پروردگار ہمیں بھی کر دے کہ ہمارا چلنا پھرنا اٹھنا بیٹھنا صرف تیرے لیے ہو ربنا تقبل منا انک انت السمیع الدعاء وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی علی رسولہ محمد وعلی آلہ واصحابہ واہل بیتہ وذریاتہ الی یوم القیامۃ یا رب العالمین وصلی اللہ تعالی علی رسولہ محمد وعلی آلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین